إلى صراط مستقيم. صدق الله العلي العظيم.
اللهم صل على محمد وآل محمد.
ایک بلند تر صلوات پڑھیں.
اللهم صل على محمد وآل محمد.
قرآن حکیم کے سورہ مبارک بقرہ کی ایک آیت کا ایک فقرہ مسلسل آپ حضرات کے سامنے تلاوت کرنے کی سعادت حاصل کر رہا ہوں, جس میں ارشاد فرمایا گیا ہے کہ کہہ دیجئے اے نبی, کہہ دیجئے کہ اللہ ہی کے لیے ہے مشرق اور مغرب. قل للہ المشرق والمغرب یهدی من یشاء الى صراط مستقیم. اللہ جسے چاہتا ہے صراط مستقیم کی طرف ہدایت فرماتا ہے. اس فقرے میں یشاء کا کلمہ فکری اعتبار سے اس وقت ہماری توجہ کا مرکز ہے, اور عنوان گفتگو ہے مشیت اور حسین. مجھے احساس ہے کہ تیزی کے ساتھ ایام عزا گزر گئے, اور جتنے مطالب میرے ذہن میں تھے حتیٰ کہ رؤوس اقلام تک, یعنی صرف سرنامے بھی میں گزارش نہیں کر سکا. فہرست وار کہ اس عنوان کے تحت کتنے مسائل قابل توجہ ہیں جو ہماری فکری اور عملی زندگی میں روشنیاں بکھیر سکتے ہیں اور بکھیرتے ہیں. مشیت اور حسین بہت بڑا عنوان ہے, بہت وسیع, بہت عظیم الشان اور بہت عمیق, اور اس موضوع کا ایک عشر عشیر بھی احاطہ نہ کیا جا سکا. لیکن بہرحال کم سے کم یہ ہے کہ عنوان آپ کے ذہنوں میں قائم ہو گیا. کل گفتگو اس مرحلے تک پہنچ گئی تھی کہ مشیت حق متعلق ہوئی اس امر کے, مشیت حق مقتضی ہوئی کہ نبوت مصطفیٰ سے شروع ہو, مصطفیٰ ہی پہ ختم ہو. اب خود یہ موضوع ایسا ہے کہ اس پر اگر 10 دن کیا 30 دن گفتگو کی جائے تو کم ہے, 1 سال گفتگو کی جائے تو کم. مشیت حق مقتضی ہوئی کہ امر نبوت محمد ابن عبد اللہ صلی اللہ علیہ وآلہ وسلم سے شروع ہو اور انہی پر ختم ہو, اور جو حضرات منطق قرآنی, منطق عرفانی اور حقیقت وجدانی سے متعارف ہیں وہ جانتے ہیں کہ جس طریقے سے مشیت حق مقتضی ہوئی کہ نبوت مصطفیٰ سے شروع ہو, مصطفیٰ ہی پہ ختم ہو, بالکل اسی طرح مشیت مقتضی ہوئی کہ ولایت مرتضیٰ سے شروع ہو, مرتضیٰ ہی پہ ختم ہو. اب یہ ایک دوسرا عنوان ہے جس پر مہینوں یا برسوں گفتگو کرتے رہیے, حقائق کی روشنی میں, دلائل کی روشنی میں, قرآن و حدیث نبوی کی روشنی میں, تو گفتگو پھیلتی چلی جائے گی, اور جیسے جیسے گفتگو پھیلتی چلی جائے گی روشنی پھیلتی چلی جائے گی. ایک इसी ज़िम्न में मशीयत की किस्में हैं, मशीयत के मरातिब हैं। इसी ज़िम्न में यह अर्ज़ किया कि हक़ सुबहानहु व तआला की मशीयत जब मुतालिक होती है किसी के और वो उसको मुल्क और इक्तदार बख्शता है, तो ये इक्तदार कोई मामूली इक्तदार नहीं होता। अपनी कोशिशों से, सियासी कोशिशों से या सियासी बाजीगरी से या जंग व जदल से काम लेकर, जुल्म व सितम से काम लेकर, कहर व गलबे से काम लेकर इख्तदार तक पहुंचने वाले और होते हैं, और मशीयत हक से जिनको इख्तदार मिलता है वो साहिबान विलायत कुछ और होते हैं। साहिबान विलायत में पहली और आखिरी शर्त यह है कि वो किसी से करीब हो या ना हो, हक से हमेशा करीब रहते हैं, अल्लाह सुबहानहु व तआला। राज और रमज विलायत यह है, जौहर विलायत कुर्बत हक है। सियासी इक्तदार के लिए कोशिशें करने वाले किससे करीब होते हैं, किसके करीब होते हैं, क्या होता है उनके पास सरमाया, उनकी फिक्र क्या होती है, उनके जज्बात क्या होते हैं, मुतालआ करते चले जाइए। काबिल से लेकर आज तक आप देख लेंगे कि जिन्हें इक्तदार की हवस होती है वो क्या क्या हरकतें मजबूही नहीं करते, क्या कुछ नहीं करते, और कितने दूर होते हैं वो हक से और हकीकत से। अल्लाह का तो तसव्वुर ही नहीं होता जिन्हें हवस इख्तदार होती है। लेकिन जो हक से करीब होते हैं उन्हें हवस इख्तदार नहीं होती, वो तो इख्तदार को ठोकरें मारते हैं लेकिन कुव्वतें उन्हीं के कदमों में लौटती हैं। ये फर्क है। मशीयत जिससे मुतालिक होती है इस कायनात में उसके इख्तदार का आलम कुछ और होता है। यहीं से अब जाहिर है कि मफाहीम फैलते चले जाते हैं और मफाहीम को छोटी छोटी इबारतों में समेट कर गुजारिश करने के लिए उलमा, फुकहा, मुतकल्लिमीन, उदबा इस्तिलाह साजियां करते हैं, तरकीबें तराशते हैं अल्फाज और टर्मिनोलॉजीज क्वाइन करते हैं। तो ला मुशाहता फिल इस्तिलाह, इस्तिलाह में कोई लड़ाई झगड़ा नहीं है, कोई कुछ भी टर्मिनोलॉजी इख्तियार करना चाहे, लफ्जी बहसें ना करें, जौहरी बहस करें। अल्लाह सुबहानहु व तआला की मशीयत जिससे मुतालिक हो और वो जिसको इख्तदार दे, तो इख्तदार देगा ना या नहीं देगा? उसके दिए हुए इख्तदार ही का नाम विलायत तकवीनिया है। और जिनके पास ये विलायत होती है खुद वो विलायत हक ही में होते हैं, शरीक बारी नहीं होते, किसी भी एतबार से शरीक बारी नहीं होते। अगर इस तरह आप सोचेंगे तो ना आपका तौहीद का तसव्वुर कामिल हो सकेगा और सही हो सकेगा, ना विलायत का तसव्वुर सही हो सकेगा। एक सलावत पढ़ दीजिए मुहम्मद वाले। वही सादा सी बात है जो मैंने इससे पहले किसी तकरीर में अर्ज की थी कि अल्लाह सुबहानहु व तआला जिसे भेजता है अपना नुमाइंदा बनाकर, और उसके नुमाइंदों के भी मरातिब हैं, जिसे साहिब इख्तदार और साहिब विलायत बना के भेजता है तो कुछ अता करके भेजता है ना, या दस्ते खाली सिर्फ अल्फाज देकर भेजता है? یا کچھ قوت بھی عطا کر کے بھیجتا ہے، کچھ حق تصرف بھی عطا کر کے بھیجتا ہے. یہ اللہ کی طرف سے آنے والا کچھ کر سکتا ہے یا نہیں کر سکتا؟ تمام انبیاء کی زندگیوں میں جو کچھ معجزات ہیں، یہ معجزات علامتی طور پر ظاہر ہوئے ہیں، صرف اس علامت کو ظاہر کرنے کے لیے کہ یہ اگر کچھ کرنا چاہے تو کیا کچھ کر سکتا ہے. اب بحث یہاں پر کی جاتی ہے کہ نہیں یہ کچھ نہیں کرتے، وہ حق ہی کرتا ہے، بے شک حق سبحانہ و تعالیٰ کرتا ہے. یہ جو کچھ کرتے ہیں اس کے اذن سے کرتے ہیں، بے شک اس کے اذن سے کرتے ہیں. مگر عزیز گرامی یاد رکھیں کہ جب کوئی ولی اللہ اپنی زبان سے بسم اللہ کہہ کر کوئی امر انجام دینا چاہتا ہے تو اس کی بسم اللہ میں وہی قوت ہوتی ہے جو اللہ کے حرف کن میں قوت ہوتی ہے. ایک ولی اللہ کا بسم اللہ کن فیکونی قوت رکھتا ہے. ایک ولی برحق کا بسم اللہ کن فیکونی قوت رکھتا ہے. اذن، اللہ سبحانہ و تعالی کا اذن معصومین کے حرف دعا میں پوشیدہ ہے. یا یہ دعا نہیں کرتے، اور یا دعا کرتے ہیں تو سمجھو کہ انہیں اذن حاصل ہے، ان کا ہاتھ اٹھ گیا دعا کے لیے، بس پھر وہ امر ہو کر رہے گا. اس لیے اہل دنیا یہ کوشش کریں کہ ان کا ہاتھ دعا کے لیے اٹھے تو ان کے حق میں دعائے خیر کے لیے اٹھے، کہیں خدا نہ خواستہ بد دعا کے لیے نہ اٹھے. ویسے عموماً جسے کہتے ہیں، عام اصطلاح میں کہوں کہ 99.999% اللہ کی طرف سے آنے والے ہمیشہ دعا کرتے ہیں، دشمنوں کے لیے بھی دعا کرتے ہیں، دشمنوں کے لیے بھی دعا کرتے ہیں. لیکن کبھی اگر کوئی ایک موقع مل جائے کہیں پر، آپ کو ہیں ایسی مثال کے طور پر، عبرت کے لیے، نصیحت کے لیے، موعظت کے لیے، تنبیہ کے لیے، انذار کے لیے، تذکیر و تنذیر کے لیے، ایسے مواقع ہیں تاریخ میں کہ جہاں کسی معصوم نے بد دعا کی ہے اور وہ بد دعا بھی فوراً قبول ہوئی ہے. تو یہ دعا اور بد دعا جو ہے، معصوم کی یا حجت خدا کی یا نبی مرسل کی یا ولی برحق کی، یہ خود اذن الہی کی حامل ہوتی ہے. یہ ہم اور آپ ہیں کہ ہماری دعا سے، اذن الہی سے بہت فاصلہ ہوتا ہے. وہ اللہ کی طرف سے آنے والے بندے ہیں کہ ان کی دعا اور اذن الہی توام ہے، توام ہے. یہ سب، یہ ایک ایک جملے، یہ سب قابل بحث ہیں. ظاہر ہے کہ آپ حضرات کی ذہانتوں پر بھروسہ کر کے گفتگو آگے بڑھاتا چلا جا رہا ہوں. ایک صلوات پڑھیں محمد و آل محمد. یہ سب رؤوس مطالب ہیں، یہ سب عناوین ہیں. ان تمام عناوین کے تحت کوٹیشنز کی ضرورت ہے، ریفرنسز کی ضرورت ہے، آیات، روایات، احادیث موجود ہیں. میں تو صرف فہرست وار عرض کر رہا ہوں اس وقت. مشیت الہی جس سے متعلق ہو جائے، اور مشیت الہی کے تقاضے کے تحت حق سبحانہ و تعالی جسے اقتدار عطا فرمائے، اس کی سب سے بڑی مثال تاریخ عالم و آدم میں خود ذات گرامی محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم ہے. آپ کی نبوت، آپ کی رسالت، آپ کی قائم کی ہوئی ریاست، یہ جو ریاست مدینہ کا تصور ہے ہمارے اور آپ کے ذہنوں میں، یہ جو حکومت سرکار رسالت میں آپ صلی اللہ علیہ وآلہ وسلم قائم ہوئی تھی مدینہ میں، دیکھیے آپ حضرات کی صلوات سے میں راضی نہیں ہوں، اللہ کرے فرشتے راضی ہو جائیں.
اللہم صلی علی محمد وآل محمد.
जाए। ये कोरोना का मास्क जो चेहरे पर लगा हुआ है, इससे सलावात थोड़ी दबनी चाहिए। खुदा की कसम, कुरान की कसम, आपकी जबान से निकलने वाले ये दुरूद के कलिमात, इससे बलाएं दूर होती हैं। दिल से अगर ये आवाज उठे पूरे जज़ाकुमुल्लाह। तो मैं गुजारिश कर रहा था कि एक जुमला अर्ज कर रहा हूं, काश ये जुमला जहनों तक पहुंच जाए। हुजूर सल्लल्लाहु अलैहि वसल्लम की रियासत मदीना थी नहीं, आज भी है। बस सोचते रहे, थी नहीं आज भी है, कयामत तक रहने वाली है ये नबुवत। वो दाऊद और सुलेमान की हुकूमतें थीं जो खत्म हो गईं, ये मुस्तफा की हुकूमत है, लेकिन ये हुकूमत वो हुकूमत है, ये विलायत वो विलायत है कि जो इंसान, जो इंसान मोमिन, जो मुस्लिम कामिल अपने इख्तियार से इस हुकूमत में जीना चाहे, उसे उस विलायत मुस्तफ़ा और उस हुकूमत मुहम्मदी के फैजान नसीब रहते हैं। इस पूरी कायनात में विलायत मुस्तफ़ा नाफिज है। विलायत मुस्तफ़ा थी नहीं है। इसी विलायत मुस्तफ़ा का एक नाम आप रियासत मदीना कह लें, विलायत मुस्तफ़ा कह लें, विलायत मुर्तज़ा कह लें, या दौलत, ये तरकीब पहली बार गालिबन आपकी समातों तक पहुंच रही होगी। खुद यजीद के मुकाबले में आका हुसैन जो कयाम फरमा के तशरीफ लाए थे करबला, तो आपने कोई हुकूमत बनाई या नहीं बनाई यजीद के मुकाबले में? क्या ख्याल है आपका, यजीद जीता या हारा? यजीद जीता या हारा? अगर यजीद हारा, इसके मानी हुकूमत हुसैन कायम हो गई। अब ये अपना अपना नसीब है, अपनी अपनी किस्मत है, कौन हुसैन की हुकूमत में जीता है, कौन यजीद का तुफैली बन के हलाक होता है। सोचने का मकाम है। एक सलावत पढ़ दीजिए मोहम्मद वाले बहुत बड़ा सोचने का मकाम है ये। और फरमा रहे हैं आप, हाँ आम जहनों तक ये बात जरा मुश्किल हो जाएगी। सोचते रहिएगा, सोचते रहिएगा, और मजालिस हुसैन में शिरकत करते रहिएगा। मजालिस हुसैन में शिरकत कीजिएगा तो ये दकीक, मुश्किल, मुअव्वल, दुश्वार मसाइल हल होते रहेंगे। इन मजलिसों से दूर रहेंगे तो बहुत से मफाहीम कुरानी भी रोशन नहीं हो पाएंगे। दो जुमले और अर्ज कर दूं इस वक्त। कल मैंने अर्ज किया था कि मकाम खत्म नबूवत मुनहसिर है ज़ात गिरामी मुस्तफ़ा सल्लल्लाहु अलैहि व आलिहि वसल्लम में। और हर एतबार से मुनहसिर है, हर एतबार से। बस एक फकरा कल अर्ज किया था, एक फकरा आज अर्ज करूंगा और गुफ्तगू को आगे बढ़ाऊंगा। कल अर्ज किया था आम नुक्ते नजर से, वो मेरा नुक्ते नजर नहीं, आम नुक्ते नजर से। सब कहते हैं अंबिया सिर्फ तीन असलें लेकर आए उसूल दीन के एतबार से, तौहीद, नबूवत, आखिरत। और मैंने आपके सामने गुजारिश की कि हुजूर भी तो यही तीन असलें लेकर आए। मकाम खत्म नबूवत पर फायज हुए तो आपके नुक्ते नजर से तो यही तीन असलें थीं उसूल दीन में, तौहीद, नबूवत, आखिरत। तो फिर उन पर खत्म नबूवत क्यों नहीं हो गई इनसे पहले किसी नबी पर? इन पर क्यों खत्म नबूवत हुई? तो जवाबात तो देने पड़ेंगे। उसमें एक जवाब यही है कि आप या तो उसूल में किसी चीज का इजाफा करें, कि नहीं, आदम से लेकर ईसा तक उसूल दीन तीन थे, नबुवत तौहीद, नबुवत और आखिरत, मुस्तफा ने जो पेश किया तो तौहीद के बाद आदल भी है, नबुवत के बाद इमामत भी है और आखिरत है। ये इमामत इसलिए है ताकि पैगाम नबुवत को कयामत तक के लिए इस तरह महफूज रखा जाए कि फिर ये मस्ख न कर सके कोई, इस पैगाम में तहरीफ ना हो सके, कुरान में तहरीफ ना हो सके, मतन दीन में तहरीफ ना हो सके, मतन दीन में तहरीफ ना हो सके। और खुदा का शुक्र है कि सरकार रिसालत में आप खत्मी मर्तबा सल्लल्लाहु अलैहि व आलिहि वसल्लम जो दीन लेकर आए थे, वो दीन असल मतन, वो आज तक महफूज है और कयामत तक महफूज रहने वाला है। ये मतन मुसलमानों के तफरीके हो गए मगर वो मतन महफूज है। उसूल ता फुरूर, उसूल से लेकर फुरूर तक, इसकी मिसालें पहले भी दे चुका हूं, फिर रस्मी तौर पर हो सकता है कोई शख्स ऐसा हो जो पहली बार मेरी गुफ्तगू सुन रहा हो तो मिसाल अर्ज कर दूं, बिल्कुल आम सतह की मिसाल। तफरीके तो हैं मुसलमानों में, मशहूर यह है कि 72 फिरके हैं। मैं तो समझता हूं इतने फिरके हैं कि गिन नहीं सकते आप, कभी कभी तो महसूस होता है कि जितने फर्द उतने फिरके, हर फर्द माशाल्लाह एक फिरका बना हुआ है, हर फर्द। लेकिन इसके बावजूद मतन दीन की तरफ आए, असल दीन, मतन दीन, जौहर दीन उसूल की मंजिल में है तौहीद, और नबुवत मुहम्मद अरबी सल्लल्लाहु अलैहि व आलिहि वसल्लम। और पूरी दुनिया में, पूरी कायनात में जो भी, एक जुमला अर्ज कर रहा हूं, जो भी इस दुनिया में एक खालिक का यकीन रखता है, अकीदा रखता है खालिक का, माबूद का, अल्लाह का अकीदा रखता है, यकीन फरमाइए वो आदिल खुदा का यकीन रखता है, नऊज़ु बिल्लाह ज़ालिम खुदा का यकीन नहीं रखता। तो आदिल भी तकरीबन हर जहन में रासिख है, कोई भी शख्स हो मशरक से मगरिब तक। और ये तो मैं चैलेंज करता हूं कि मुसलमान ही गैर मुस्लिमों तक चले जाइए, जो भी बिलीवर है और खुदा में, क्रिएटर में, गॉड में, अल्लाह में, एक खालिक में यकीन रखता है, वो उसे खालिक आदिल समझता है, खालिक जालिम नहीं समझता। मुतकल्लमीन की दलीलों की जरूरत नहीं है कि खुदा आदिल है या नहीं है, जहमत ना उठाएं, हमारी फितरत गवाही देती है कि वो है और आदिल है। हमारी फितरत गवाही देती है, इंसान की फितरत गवाही देती है कि वो है और आदिल है। नबुवत मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम, इस पर भी तमाम मुसलमान मुत्तहिद हैं। और ये भी अर्ज करूं कि इल्म कलाम की इस्तिलाहों और बहसों में मसला इमामत को जितना भी पेचीदा बनाया गया हो, लेकिन पूरी मिल्लत का कोई एक फर्द भी जरूरत इमामत का मुनकिर नहीं हो सकता। इजमालन जरूरत इमामत का मुनकिर कोई नहीं हो सकता। अब ये अपना अपना जौक है, इमाम आदिल चाहिए या इमाम जालिम, ये अपनी अपनी तबीयत पर है। आप इमाम मासूम को पसंद करते हैं या इमाम गैर मासूम को। अल्लाह ने वादा इब्राहिम से यही किया है कि हम इमामत अपनी तरफ से उसी को देंगे जो जालिम नहीं होगा, جو ظالم نہیں ہوگا کا ترجمہ یہی ہے کہ اللہ اسی کو اپنی طرف سے امامت دے گا جو با کردار ہوگا، بلند کردار ہوگا، معصوم ہوگا، خطا کار نہیں ہوگا. ایک صلوات پڑھ دیں محمد و آل محمد.
اللہم صلی علی محمد و آل محمد.
ایک اور صلوات پڑھ دیں محمد.
اللہم صلی علی محمد.
واضح ہے یہ بات، جو بھی خدائے واحد کا قائل ہے وہ خدائے عادل کا قائل ہے. نعوذ باللہ نعوذ باللہ نعوذ باللہ ہزار بار نعوذ باللہ خاکم بدن، کوئی خدائے ظالم و جابر کا قائل نہیں. اور جو بھی نبوت کا قائل ہے وہ ضرورت امامت کا بھی قائل ہے. اس کے بعد بحثیں ہیں کہ کون کس کو امام تسلیم کرتا ہے، کون کیسے ہاتھ پر بیعت کرتا ہے. آلودہ ہاتھ پر بیعت کرنا پسند ہے کسی کو تو کوئی کر لے، ہم تو اس پاک و پاکیزہ طاہر و مطہر معصوم ہاتھ پر بیعت کرتے ہیں جسے اللہ اپنا ہاتھ کہہ سکے، جسے اللہ کہے ید اللہ فوق ایدیہم. یہ تم جس ہاتھ پر بیعت کر رہے ہو یہ اللہ کا ہاتھ ہے، کسی اور کا ہاتھ نہیں ہے. آخرت پر سب کا یقین ہے. تو یہ اجمالاً اجمالاً، تفصیل میں جائیے گا بحثیں ہیں، اجمالاً. اب میرا اسلوب یہی ہے کہ بھئی جو چیزیں متفق ہیں اور جس پر متفق ہیں آپ متفق ہیں، اور جو چیزیں متفق علیہ ہیں کم سے کم اس پر تو اتحاد کیجئے، متحد رہیے. کیوں بلا سبب تفرقے میں پڑھ کے ہلاکت اختیار کرنا چاہتے ہیں؟ اصول سے فروع میں آ جائیے. اور دین اسلام میں دیکھیے کہ پوری دنیا میں پھیلے ہوئے جو مسلمان ہیں ان میں کوئی مسلک، کوئی فرقہ ایسا ہے جس میں 24 گھنٹے میں 6 وقت کی نمازیں واجب ہوں؟ سراغ ہے کسی کا؟ آپ جانتے ہیں کوئی اطلاع ہے ایسی؟ نہیں، میرا خیال ہے سب 5 وقت کے قائل ہیں. کوئی 6 وقت کا قائل نہیں، کوئی 4 وقت کا قائل نہیں. اور اسی طرح سے رکعتوں کی تعداد بھی اس میں کوئی اختلاف نہیں. صبح کی 2 رکعت فرض تو تمام مسالک میں یہی ہے، ظہر کی 4 رکعت تو تمام مسلکوں میں یہی ہے، و عصر کی 4 رکعت تمام مسلکوں میں یہی ہے، مغرب کی 3 رکعت تمام مسلکوں میں یہی ہے، عشاء کی 4 رکعت تمام مسلکوں میں یہی ہے. کوئی اختلاف نہیں. اگر کسی میں کوئی مسلک ایسا ہے جو سجدے سے نماز شروع کرتا ہو، تکبیر پہ ختم کرتا ہو، ایسا ہے کوئی مسلک؟ تحقیق کر لیجئے گا. ترتیب نماز بھی وہی ہے، تکبیرۃ الاحرام سے شروع ہوتی ہے اور اس کے بعد سورہ الحمد پڑھتے ہیں، پھر قرآن مجید کا کوئی ایک چھوٹا سا سورہ یا کوئی ایک رکوع قرآن پاک کی آیتیں پڑھتے ہیں، پھر تکبیر کہتے ہیں، رکوع میں جاتے ہیں، رکوع میں وہی سبحان ربی العظیم و بحمد کہتے ہیں، اس میں کوئی اختلاف نہیں. پھر رکوع سے سر اٹھاتے ہیں، پھر سجدے میں جاتے ہیں اور کہتے ہیں سبحان ربی الاعلی و بحمد، اس میں کوئی اختلاف نہیں. پھر سجدے سے سر اٹھاتے ہیں، بیٹھتے ہیں، پھر سجدے میں جاتے ہیں اور وہی ذکر دہراتے ہیں، پھر کھڑے ہوتے ہیں. تو معلوم ہوا کہ متن نماز میں اور متن دین میں تمام عالم اسلام میں کوئی اختلاف نہیں ہے. میں اس سے پہلے کہیں کہہ چکا ہوں کہ فرض کیجئے کہ مثلا سورہ حمد ہی تو پڑھ رہا ہے پڑھنے والا، اب وہ ہاتھ اس کے کھلے ہوئے ہیں یا ہاتھ اس طرح سینے پر بندھے ہوئے ہیں، یہ ایک الگ چیز ہے، لیکن پڑھ کیا رہا ہے سورہ حمد؟ پڑھ کیا رہا ہے قرآن؟ پڑھ کس نیت سے رہا ہے؟ قربتا للہ. پڑھ کس نیت سے رہا ہے؟ کہ یہی اس کو رسول اللہ صلی اللہ علیہ وآلہ وسلم سے پہنچا ہے.
اللہم صلی علی محمد وآل محمد.
अब ये याद रखिए कि अगर एक दूसरे का एहतराम, इज्जत का, नफ्स का, खून का, माल का एहतराम पेशे नज़र हो तो इतना हवाला काफ़ी है कि ये जो पढ़ रहा है नमाज, हाथ खोल कर पढ़ रहा हो या हाथ बंद करके बांध के पढ़ रहा हो, है ये दीन मुस्तफ़ा पर, है ये दीन खुदा पर, है ये मेरे खुदा का कलमा पढ़ने वाला। अगर ये शुऊर और खुदा और रसूल के हवाले से भी एक दूसरे का एहतराम ना करेंगे हम, तो फिर किस हवाले से एहतराम करेंगे? वाज़े है? तो पूरे आलम इस्लामी में मैंने अर्ज किया जितने भी तफरीके हो गए हों, लेकिन मतन दीन महफूज है। नमाज के बाद रोजे पे आ जाइए, सब के सब रोजा रमजान ही में रखते हैं ना, माह मुबारक है रमजान में सब रोजा रखते हैं। कोई ऐसा है जो कहता हो कि हम रमजान में रोजा नहीं रखते, मुहर्रम में रोजे रखते हैं या शव्वाल में रखते हैं या किसी और महीने में रखते हैं? नहीं, हज सब के सब वही ज़िलहिज्जा में हज करते हैं और वहीं जाते हैं खाने काबा। मुसलमानों का कोई मसलक हज ज़िलहिज्जा के अलावा अब किसी और महीने में नहीं करता और हज के लिए मक्के ही जाता है, किसी भी मसलक से ताल्लुक रखता हूं। हज मक्के ही में होता है, कहीं और नहीं होता। यह और बात है कि हज के बाद ज़ियारत मदीना से लेकर ज़ियारत करबला तक तकमील हज का सामान बहुत है। अब तकमील हज जो मैंने कह दिया तो एक फकरे में इसकी वजाहत कर दूं। देखिए, तमाम मसालिक में नमाज से पहले कुछ मुकद्दमात नमाज हैं ताकि दिल और दिमाग नमाज के लिए मुकम्मल तौर पर आमादा हो जाए और वाकयान हज हुजूरी नसीब हो, लुत्फ हुजूरी नसीब हो। जब हम तकबीर कहें अल्लाहु अकबर तो अपने आप को हज़रत हक सुबहानहु व तआला के सामने पाएं और अपने सामने हक को पाएं, वो कैफियत पैदा हो जाए जो रसूलुल्लाह ने फरमाया है कि तुम इस तरह नमाज पढ़ो कि जैसे तुम खुदा को देख रहे हो या खुदा तुम्हें देख रहा है। इस कैफियत को परवान चढ़ाने के लिए कुछ मुकद्दमात नमाज हैं, कुछ वाजिब, कुछ मुस्तहब और सुन्नत। वजू है, तहारत के और आदाब हैं, अजान है, अकामत है, तकबीरात इफ्तिताहिया हैं और कुछ अमाल वो हैं जो इस कैफियत को, कुर्ब खुदा की कैफियत, नमाज में जो कुर्ब खुदा हासिल हुआ और जो मेराज नसीब हुई है ना, ये हदीस अस्सलातो मेराजुन लिकुल्ले तकी, नमाज हर मुत्तकी की मेराज है। मशहूर इबारत यह है कि अस्सलातो मेराजुल मोमिन, नमाज मोमिन की मेराज है। लेकिन हुजूर अलैहिस्सलातु वस्सलाम से जो हदीस मरवी है वो इन लफ्ज़ों में है, अस्सलातु मेराजुन लिकुल्ले तकी। तो ये जो मेराज नसीब हुई, ये जो शरफ़ क़ुर्ब नसीब हुआ, इस शरफ़ को, इस हज को, इस कैफियत को बरकरार रखने के लिए नमाज पढ़ते ही फ़ौरन मुसल्ले से हट ना जाओ, थोड़ी देर मुसल्ले पे बैठो और ज़िक्र हक़ में मशगूल रहो। वो मुकद्दमात की तरह ये आमाल क्या हैं? तकमील नमाज के लिए, इसे कहते हैं ताकीबात। ये क्या है? ताकीबात। ये ताकीबात हैं। जिस तरह नमाज के लिए, नमाज में हासिल होने वाले कुर्ब को की कैफियत को पाने के लिए और फिर उसको बाकी रखने के लिए पहले मुकद्दमात हैं और बाद में ताकीबात, उसी तरह हज बैतुल्लाह के लिए मैं गुजारिश करता हूं कि इस हज के मुकद्दमात और ताकीबात हैं। हज के मुकद्दमात ये हैं कि मदीने जाओ, हज के ताकीबात ये हैं कि करबला जाओ। एक सलावत पढ़ लीजिए मोहम्मद वाले मोहम्मद। एक और बलंद सलावत पढ़ लीजिए मोहम्मद। बहरहाल ये हज तो उसूल दीन में तौहीद से लेकर आखिरत तक और फुरू दीन में नमाज से लेकर हज तक, जिहाद तक, अमर बिल मारूफ और नहीं अनिल मुनकर तक मतन दीन आज महफूज है तमाम मुसलमानों के दरमियान। यह मशीयत हक मुतअल्लिक हुई कि खत्म नबूवत मुस्तफ़ा पर हो जाए और मुस्तफ़ा अपने बाद वो इमामत और विलायत का इंस्टीट्यूशन मुतआरफ करा के जाएं जो मुहाफिज़े रिसालत मुस्तफ़ा, मुहाफिज़े मकाम ख़त्म नबूवत, मुहाफिज़े कुरान, मुहाफिज़े तंजील व तावील है। यह है राज, यह है राज। और यहाँ पर एक जुमला और अर्ज़ कर दूँ कि हुजूर अलैहिस्सलातु वस्सलाम के औसाफ़ और फ़ज़ाइल में एक ख़ास चीज़ है और वो है मेराज। अभी नमाज के लिए भी मेराज का कलिमा ज़बान पर आ गया था तो हुजूर अलैहिस्सलाम की सीरत में और आपकी हयात तय्यबा में आपके फ़ज़ाइल और मनाक़िब में एक बहुत अज़ीम अम्र है जिसका नाम है मेराज। खुद ये मेराज अपने वाक़ियाती अंदाज में गोया के इलामिया है ख़त्म नबूवत का। तफसीलात मेराज और जितनी रिवायतें मेराज से मुतालिक सही हुसनद रिवायतें हैं उन तमाम रिवायतों में डूबते चले जाएं तो आप यही महसूस करेंगे कि ये मकाम ख़त्म नबूवत का ऐलान हो रहा है। सिर्फ नबूवत नहीं है मुस्तफ़ा के पास, ख़त्म नबूवत है, हकीकत नबूवत मुनहसर है इनकी ज़ात गिरामी में। और वो नबूवत और वो इमामत और वो विलायत ज़ात गिरामी मोहम्मद मुस्तफ़ा में मुनहसर है जिसमें हक सुबहाना व तआला ने इन्हें इक्तदार बख्शा है। वो इक्तदार कामिल के ज़मान व मकान पर इक्तदार है, स्पेस टाइम कंडीशंस पर इख्तदार है। आका की चुटकी में है ज़मानो मकान और ये चुटकी बनाई जिसने है उसी को हम सजदा करते हैं। वो है अल्लाह, वो है अज़ीम, वो है कबीर, वो है अकबर। उसकी तौहीद बहुत बुलंद है। उसने जिस मुहम्मद को मुल्क व मलकूत पर इक्तदार विलायत बख्शा है तो मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की चुटकियों में है ज़मान व मकान। हाँ ये ज़रूर है हम उनमें से हैं जो ये समझते हैं कि ये ज़मान व मकान पर इक्तदार अल्लाह ने बख्शा है, अल्लाह ने बख्शा है और मुस्तफ़ा को बख्शा है ऐसा कि नफ्स मुस्तफ़ा से जुदा नहीं हो सकता। ऐसा इख्तदार जो नफ्स मुस्तफ़ा से जुदा, इतना कमाल का है नफ्स मुस्तफ़ा कि इससे जुदा नहीं हो सकता। तो बज़ाहिर अगर इस दुनिया में खुद शख्स मुस्तफ़ा ना हो मगर नफ्स मुस्तफ़ा हो, शख्स मुस्तफ़ा ना हो नफ्स मुस्तफ़ा हो तब भी वो कमालात मौजूद रहेंगे, यानी जमान व मकान पर इक्तदार मौजूद रहेगा। ये और बात है कि ये इक्तदार जाहिर बस उस वक्त होगा जब मशीयत परवरदिगार होगी। मशीयत नहीं होगी तो इजहार नहीं होगा, मशीयत होगी तो इजहार होगा। तमाम मुअजज़ात और वाक़ियात का मुताला आप इस रोशनी में करें। यह शह कलीद है, ये कलीद मतलब है, कुंजी है, की है, की तमाम हकायक को समझने के लिए। क्या बुलंद नफूस हैं, क्या बुलंद नफूस हैं। और मेराज उस बुलंदियों पर जाकर मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने सिर्फ माजी का नज़ारा थोड़ी किया है, माजी से मुस्तकबिल तक, अजल से अबद तक का नज़ारा मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने जिस फराज वजूद पर किया है उसका नाम है मेराज। जिस नुक्ते फराज वजूद पर सरकार रिसालत महाब ने अजल ता अबद मुलाहिजा फरमाया है वो है नुक्ते फराज वजूद जिसका नाम है मेराज। और इसीलिए पूरे कुरान में ये आयत जो मेराज से मुतालिक और इसरा से मुतालिक है, किस कदर अजीम और शान आयत है। सुबहान अल्लज़ी असरा बिअब्दिही लैलम मिनल मस्जिदिल हराम इलल मस्जिदिल अक्सा अल्लज़ी बारकना हौलहु लिनुरियहु मिन आयातिना। अल्लाहु अकबर। यानी ये वो वाकया है, दोनों चीजें हैं, जरा गौर फरमाइएगा। ज़ाते गिरामी मुस्तफ़ा, अल्लाहु अकबर। ये मैं आज और इस मौके पर, ये शायद ये भी मशीयत है कि सरकार रसालत में आपके ताल्लुक से चंद जुमले अर्ज कर रहा हूँ, इसलिए कि इनके अहले बैत के जिन अफराद के फ़ज़ाइल और मसाइब गुजारिश करने हैं या किए जा रहे हैं इस वक्त दुनिया के हज़ारों मेंबरों पर, वो सब के सब अहले बैत मुस्तफ़ा हैं। अगर मुस्तफ़ा समझ में नहीं आए तो अहले बैत मुस्तफ़ा समझ में नहीं आएंगे। अगर मुस्तफ़ा समझ में नहीं आए तो अहले बैत मुस्तफ़ा समझ में नहीं आएंगे। ज़ाते गिरामी मुस्तफ़ा भी ये है कि इनको भेजने पर भी खुदा ने नाज किया है। सूरह जुमा हर जुमे में आप हजरत तिलावत फरमाते हैं, बल्कि सआदतमंद हैं वो जो तिलावत करते हैं। हुवल्लज़ी बअथा फिल उम्मीयीन रसूलन, हुवल्लज़ी वही है वो खुदा जिसने ऐसा रसूल भेजा। यानी रसूल को भेजने पर तारुफ किसका करा रहा है? अपनी जात का। और फरमाए आप जरा देखो, ये मुस्तफा वो है कि इसे किसी और ने नहीं भेजा है, उसी ने भेजा है। जब ये मेराज पर गए तो अंदाज क्या हुआ? सुबहान अल्लज़ी असरा बिअब्दिही, क्या कहना उस परवरदिगार का जो अपने बंदे को रातों रात सफरे मेराज पर ले गया। यहां भी मेराज के वाकये का हवाला देकर नाज फरमा रहा है खुदा। गौर फरमा रहे हैं आप, क्या मकाम है, क्या मंजिलत है। ये इतना अजीम वाकया है कि इसी लिए हजरत इमाम जाफर सादिक अलैहि सलातु वस्सलाम ने इरशाद फरमाया है कि वाकई मेराज का इनकार कुफ्र है। मेराज का इनकार कुफ्र है, कुफ्र। अब बस वाकई मेराज का इनकार कुफ्र है, ये खसूसियत से मासूम ने फरमा दिया, इसलिए कि इसका इनकार भी वहीं से हो रहा था, उसी मरकज से जिस मरकज से असल नबूवत का इनकार हो रहा था, उसी मरकज से। हदीसें और रिवायतें गढ़ी जा रही थीं कि ये हुजूर सफर में गए नहीं थे, ख्वाब देखा था, या बार बार ये बात कही जा रही है, कही जाती रही है कि ये सिर्फ रूहानी मेराज थी जिसमें मुबारक मेराज पर नहीं गया था। और ये फकीर पिछले 30-40 वर्षों से ये जुमला कह रहा है, आज फिर दोहरा के आगे बढ़ूंगा कि जो लोग ये बहसें करते हैं कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की मेराज जिस्मानी थी या रूहानी, उन्हें ये याद रखना चाहिए कि जिस्म रूह की जुदाई का नाम मौत है, मेराज नहीं। जिस्म और रूह की जुदाई का नाम मौत है, मेराज नहीं। तो आप किस चीज को डिस्कस करना चाहते हैं, मौत को या मेराज को? नहीं, मैं 40 बरस पहले ये जुमला कहा था मैंने, और बस मैं शुक्र खुदा अदा करता हूं कि ये जुमला फिर बाद में बाज उन लोगों ने दोहराना शुरू किया जो उम्र में मुझसे बहुत बड़े थे, और बाद में नस्ल आने वाली नस्लें ये सोचेंगी कि ये जुमला इनका था या उनका था। मैं इस बहस में नहीं पढ़ता, मैं कहता हूँ जिसका भी जुमला हो कबूल बारगाह इलाही हो जाए। बहरहाल, तो जिस्म और रूह की जुदाई का नाम तो मौत है, मेराज नाम ही इसका है कि जहां तक रूह परवाज करे, अगर मुख्तजी हो कि जिस्म साथ साथ जाए तो फिर जिस्म को साथ साथ लेकर जाए, और जिस्म ही नहीं दोष पर रिदा हो तो वो भी जाए, और कदम में नालायन हो तो वो भी जाए। और ये रिदा भी कोई मामूली रिदा नहीं है, ये रिदा वो है जिस पर बार बार फातिमा जहरा ने पैवंद लगाए हैं। ये नालायन भी कोई मामूली नालायन नहीं है, ये वो नालायन है जिसे बार बार मुर्तजा ने दुरुस्त किया है। एक सलावत पढ़ दीजिए मोहम्मद वाले। तो ये वाकया मेरा जो है ये भी मकाम खत्म नबूवत का एक कुदरती और तकवीनी इलामिया और इशारिया है, और इक्तदार मुस्तफ़ा की दलील है। इक्तदार मुस्तफ़ा जो अताए रब है, बिलाशुबा अताए रब है, अताए हक है। गुफ्तगु इसी अंदाज से चलती रही तो वक्त काफ़ी सर्फ हो जाएगा, इसलिए दामन गुफ्तगू को समेटता हूँ और फिर उस नुक्ते तक लेकर आता हूँ कि मकाम ख़त्म नबूवत के असरार में से एक सिर ये भी है कि जिस तरह हुज़ूर अलैहिस्सलाम में बदरजा कमाल उसूल दीन को पहुँचाया, फुरू दीन को पहुँचाया, उसी तरह क़याम क़यामत तक आने वाले मसाइल को हल करने के लिए अगर मासूम का वजूद जाहिर बज़ाहिर मौजूद न हो तो फिर मुसलमान क्या करें। इसके लिए सिर्फ अहकाम नहीं आता किए बल्कि अहकाम बनाने वाले उसूल भी आता किए। यह कमाल मुस्तफ़ा सल्लल्लाहु अलैहि वालैहि वसल्लम। तो ये फ़काहत और ये इज्तिहाद और ये इल्म उसूल फ़िक्ह जो बाद में उसूल फ़िक्ह के उन्वान से परवान चढ़ा, ये भी अताए मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम, अताए अइम्मा अहले बैत मुस्तफ़ा है। ये कहीं और से नहीं आया, ये मांगे का उजाला नहीं है, ये मांगे का उजाला नहीं है। ये बड़ा फ़र्क है, पहले जो अम्बिया थे उन अम्बिया ने कवानीन अता किए थे, कवानीन का मजमुआ, और अब हजरत खत्मी मरतबा सल्लल्लाहु अलैहि व आलिहि वसल्लम ने एक और बुलंद सलावत पढ़ दी। हजरत ने कवानीन का एक मजमुआ भी दिया, और जहाँ कवानीन न हो वहाँ के लिए कानून बनाने के लिए भी एक मजमूए कवानीन अता किया। वाज़े हैं? तो हर एतबार से मकाम ख़त्म नबूवत की तफसीर की जा सकती है, लेकिन इसकी ये तफसीर हरगिज़ दुरुस्त नहीं है कि ख़त्म नबूवत के मानी है कि अब इसके बाद इंसान को इलाही हिदायत की ज़रूरत नहीं। नहीं, इलाही हिदायत की ज़रूरत तो क़याम क़यामत तक रहेगी, इलाही हिदायत की ज़रूरत तो रोज़े महशर भी रहेगी, इलाही हिदायत की ज़रूरत तो जब तक वजूद है तब तक इलाही हिदायत की ज़रूरत रहेगी, जब तक आलम हस्ती है तब तक हिदायत इलाहिया और हिदायत रब्बानिया और फैज़ान रब्बानिया की ज़रूरत बाकी रहेगी। लेकिन ख़त्म नबूवत के मानी है कि इन्होंने इस कमाल तक पहुंचा दिया है हिदायत को कि अब वो हिदायत इन्हीं की ज़ात और इन्हीं के मकाम से मुत्तसिल रहेगी, इन्हीं की ज़ात और इन्हीं के मकाम नबूवत से मुत्तसिल रहेगी। किसी और मकाम से नबूवत दरामद नहीं की जा सकती, नबूवत किसी और जिहत से, किसी और मुल्क से, किसी और सियासी निज़ाम से दरामद नहीं की जा सकती। बस यहाँ गुफ्तगू को रोक रहा हूँ। और आज बाज़ मुस्लिम ममालिक में बाज़ नाम निहाद बातिन से जाहिल और जाहिर में عالم ہونے کی نمائش کرنے والے دانشوروں کے سبب سے. دیکھیے اصطلاحوں کا رٹ لینا اور عبارتوں کا رٹ لینا کسی کو عالم تھوڑی بنا دیتا ہے. ٹرمینولوجیز کا رٹ لینا, عبارتوں کا رٹ لینا, ڈیفینیشنز کا رٹ لینا کسی کو عالم نہیں بناتا ہے. بعض حضرات تو جتنا رٹ لیتے ہیں اتنا ان کے جہل میں اضافہ ہو جاتا ہے, ان کے وجود میں اتنی تاریکی بڑھ جاتی ہے. تو بعض ایسے ہی افراد ہیں جن کی وجہ سے مقام ختم نبوت اور حقیقت ختم نبوت کے متعلق سوالات قائم ہو رہے ہیں. اور جو لوگ وفاداران مقام ختم نبوت ہیں ان سے گزارش کر رہا ہوں, حسین کا تذکرہ نہ چھوڑنا. ایسے لوگوں کا مسکت جواب ہے حسین کا ذکر, اس لیے کہ تاریخ عالم پر مشیت متعلق ہوئی حسین سے, اس لیے کہ جب تخت شام سے نبوت کا انکار ہو رہا تھا اس وقت حسین بلند ہو گئے. میرے ہوتے ہوئے نبوت کا کون انکار کر سکتا ہے؟ تمام مورخین نے لکھا ہے, کہ باغی شام نشے باطل میں مست, نفس پرستی میں مبتلا, محرمات الہیہ کو حلال کرنے والا اور فرائض الہیہ کو پامال کرنے والا اس تخت پر بیٹھ کر یہ اعلان کر رہا تھا اور یہ کافرانہ اشعار دہرا رہا تھا کہ لعبت ہاشم بالملک فلا ملک جاء ولا وحی نزل. یہ تو بنی ہاشم نے ایک کھیل کھیلا تھا, ایک ڈھونگ رچا تھا اقتدار حاصل کرنے کے لیے, اپنی حکومت قائم کرنے کے لیے, ورنہ نہ کوئی ملک نازل ہوا تھا نہ کوئی وحی نازل ہوئی تھی. تو آپ فرمائیں کہ جو یہ کہنے والا ہو, جو بھی یہ کہنے والا ہو, وہ مسلمان ہے یا کافر, میں نام نہیں لے رہا ہوں, میں یہ پوچھ رہا ہوں تمام مسلمانوں سے کہ یہ بتائیں یہ کہنے والا کہ بنی ہاشم نے ایک کھیل کھیلا تھا, ایک ڈھونگ رچا تھا اقتدار حاصل کرنے کے لیے, نہ کوئی فرشتہ نازل ہوا تھا نہ کوئی وحی آئی تھی, یہ کہنے والا مسلمان ہے یا کافر؟ اب نام آپ جا کے تلاش کیجئے کتابوں میں کہ کون تھا یہ کہنے والا.
حسینیت
زندہ باد,
حسینیت
زندہ باد,
حسینیت
زندہ باد,
یزیدیت
مردہ باد,
یزیدیت
مردہ باد,
یزیدیت
مردہ باد,
برائے خوشنودی سید الشہداء عبداللہ باد ورن سلام.
میں نے آپ سے سوال پوچھا ہے, میں نے نام نہیں لیا. یہ بتائیے جو یہ کہنے والا ہو وہ کون ہے, مسلمان یا کافر؟ اب کون ہے کہنے والا, یا آپ تاریخ میں ڈھونڈ لیجئے, طبری دیکھ لیجئے, ابن کامل ابن اثیر پڑھ لیجئے, ابن خلدون بھی پڑھ لیجئے, جتنی تاریخیں ہیں چھوٹی بڑی سب پڑھ لیجئے, مسلمانوں کی لکھی ہوئی, غیر مسلموں کی لکھی ہوئی, سب پڑھ لیجئے تاریخیں. شعر کس کا تھا یہ تعلق نہیں ہے. یہ شعر اگر آج اس وقت میں پڑھوں ارادتاً, واقعاً نبوت مصطفیٰ کا انکار ہو جائے گا یا نہیں؟ اگر نقل قول کی بنا پر نہ ہو انکار ہوگا. ادھر نبوت کا انکار ہوا, ادھر اسلام سے نکلے. تاریخ کے اس موڑ پر حسین نمودار ہوئے, اور پھر تنہا حسین نے کتنی مہریں لگائی ہیں مقام ختم نبوت کے دستاویز پر, چھوٹی بڑی کتنی مہرے ہیں, کہیں اکبر کے لہو سے مہرے, کہیں اصغر کے لہو سے مہرے, کہیں قاسم کے لہو سے مہرے, کہیں اون و محمد کے لہو سے مہرے لگائیں, کہیں عباس کے خون کی مہر لگی ہوئی. تم ختم نبوت اور نبوت مصطفیٰ کا انکار کرو گے؟ تم مصطفیٰ اور نبوت مصطفیٰ کا انکار کرو گے؟ تم مقام ختم نبوت کا انکار کرو گے؟ خدا کی قسم جب تک تاریخ میں واقع کربلا زندہ ہے کوئی نہ مصطفیٰ کی نبوت کا انکار کر سکتا ہے نہ ختم نبوت کا انکار کر سکتا ہے. کس اہتمام سے نبوت کی حفاظت کی ہے؟ کس اہتمام سے پیغام الہی کی حفاظت کی ہے؟ کس اہتمام سے؟ ہاں ہاں کس اہتمام اور کس اہتمام سے حجتیں قائم کی ہیں؟ حسین مجبور کا نام نہیں ہے, حسین مظلوم ہے مجبور نہیں, حسین مظلوم ہے مجبور نہیں, حسین صابر ہے مقہور نہیں. حسین کا وجود مبارک و مقدس بہت بلند ہے. یہ جو کچھ بھی آپ نے دیکھا, پانی طلب کر رہے ہیں, صدا استغاثہ بلند کر رہے ہیں, یہ سب حجتیں تمام کر رہے ہیں, حجتیں تمام کر رہے ہیں. میدان کربلا میں جو آواز استغاثہ بلند کی تھی, یقین کیجئے اہل معرفت کے لیے آج بھی وہ آواز فضا میں گونج رہی ہے. هل من ناصر ينصرنا, هل من مغیث یغیثنا, کوئی ہے میرا مددگار, ہمارا مددگار جو ہماری مدد کے لیے آئے, کوئی ہے ہماری فریاد رسی کرنے والا جو ہماری فریاد رسی کرے, کوئی ہے جو حرم مصطفیٰ سے دفاع کرے. یہ آواز آج بھی گونج رہی ہے. جو لوگ حرم مصطفیٰ سے دفاع کرنے والے وہی ہوں گے جو آج وجود مبارک و مقدس مہدی پر جان نثار کرنے والے ہوں گے, جو آج ذریت مصطفیٰ سے, ذریت زہرا سے وجود مبارک و مقدس مہدی پہ جان نثار کرنے کے لیے تیار ہوں گے, وہ گویا وہ ہوں گے جو حسین کی صدا استغاثہ پر لبیک کہہ رہے ہوں گے. اسی لیے مجھے یہ نعرہ بہت پسند ہے, جب آپ کہتے ہیں لبیک یا حسین, مجھے بہت پسند ہے, بہت پسند ہے, بہت عزیز ہے مجھے یہ نعرہ. لبیک یا حسین کا ترجمہ ہوتا ہے لبیک اللہم لبیک, وہ اسی کا ترجمہ ہے, وہ اسی کا ترجمہ ہے. وہ نظریے کی منزل ہے, یہ عمل کی منزل ہے. وہاں علامتی انداز میں حیوان کی قربانی پیش کی جاتی ہے, یہاں حقیقی طور پر اپنی جان کی قربانی پیش کی جاتی ہے. حسین صدا استغاثہ بلند کر رہے ہیں, هل من ناصر ينصرنا, هل من مغیث یغیثنا. اس کی ایک تاثیر یہ ظاہر ہوئی کہ خیمہ گاہ میں ایک بچہ تھا, شیرخوار بچہ, اجرکم علی اللہ, اجرکم علی اللہ, ایک شیرخوار بچہ تھا جو غشی کی کیفیت میں پڑا ہوا تھا جھولے میں, جس کے ہونٹ خشک ہو چکے تھے, آنکھیں بیٹھی ہوئی تھیں, چہرہ زرد ہو چکا تھا, ماں تو اس کی زندگی سے مایوس ہو چکی تھی, جھولے میں غشی کے عالم میں پڑا ہوا تھا. جیسے ہی آقا کی آواز بلند ہوئی, هل من ناصر ينصرنا, بچے نے آنکھیں کھولی, اور جب دوسری آواز بلند ہوئی, هل من مغیث یغیثنا, بچے نے تڑپ کے خود کو جھولے سے گرا دیا. زمین جل رہی تھی, جلدی سے باں نے اٹھا لیا گود میں, اور خیمہ گاہ سے بیویوں کے رونے کی آواز بلند ہوئی, حسین کے کانوں تک پہنچی, تو حسین پلٹ کے تشریف لائے در خیمہ پر. ابھی میں زندہ ہوں, گریے کا کیا سبب ہے؟ بیویوں نے گزارش کی, آقا فرزند رسول, جیسے ہی آپ کی صدا استغاثہ بلند ہوئی, ویسے ہی اس 3 دن سے پیاسا بچہ, یہ شیرخوار بچہ, یہ بیدار ہو گیا, ہوش میں آ گیا, یہ بے چین ہو گیا, اور اس نے خود کو گہوارے سے گرا دیا زمین پر. آقا نے ایک مرتبہ ہاتھوں کو بڑھایا, لاؤ میرے لال کو میرے سپرد کر دو. میدان کربلا میں لے کر آئے, دشمنوں کے سامنے آخری حجت تمام کر رہے ہیں. تمہاری نظر میں اگر میں گنہگار ہوں, قصوروار ہوں, تو یہ بچاؤ, یہ بتاؤ, دنیا کے کسی قانون میں یہ شیر خار بچے بھی کہیں گنہگار ہوتے ہیں؟ دیکھو یہ پیاسا ہے, پھر اپنے بچے کی طرف توجہ فرمائی، بیٹا تم حجت خدا کے فرزند ہو، اپنی پیاس کا اعلان خود کر دو، ان پہ حجت تمام کر دو. بچے نے ننھا سا چہرہ فوج کی طرف موڑا، سوکھی ہوئی زبان ہونٹوں پہ پھرائی، اور ادھر فوج میں انقلاب برپا ہوا، ادھر انقلاب کے آثار رونما ہوئے، ادھر شقی نے اس اپنے مشہور تیر انداز کو حکم دیا، اقطع کلام الحسین، حسین کی تقریر منقطع کر دے. یہ بچے کا زبان پھرانا، بچے کا زبان پھرانا نہیں تھا، گویا خطبہ حسینی کی تشریح ہو رہی تھی. یہ خطبہ حسینی کا تسلسل تھا، اقطع کلام الحسین. اگر یہ عبارت تاریخ میں درست ہے تو اس کی یہی تفسیر ہو سکتی ہے. دوسری عبارتیں بھی ہیں میری نظر میں، ہیں دوسری تعبیریں بھی ہیں. بہرحال تیر آیا اور تیر نے وہ قیامت ڈھائی، وہ قیامت ڈھائی، سہ شعبہ تیر. اب دامن وقت میں گنجائش نہیں ہے کہ میں تشریح کروں. کل روز عاشور ہے، کل سید الشہداء علیہ السلام کے مصائب میں ذکر کروں گا کہ سہ شعبہ تیر کے معنی کیا ہوتے ہیں. یہ سہ شعبہ تیر آیا اور چھ ماہ شیر خار بچے کے گلے کو چھیدتا ہوا آقا حسین کے بازوؤں میں پیوست ہو گیا، اور ادھر اس بچے نے اپنے دونوں ہاتھ، ننھے ننھے ہاتھ اٹھائے اور بابا کے گلے میں گلے کا ہار ہو گیا، گلے سے چند قطرے لہو کے ٹپکے حسین نے ہاتھوں میں لیا، چلو میں لیا، اور کہتے ہیں آسمان کی طرف پھینکنا چاہا مگر پھر آسمان سے آواز آئی، حسین یہ خون کے قطرے آسمان کی طرف آئے تو قیامت تک پھر بارش نہیں ہوگی. اگر یہ قطرے زمین پر گئے تو قیامت تک کچھ روئیدہ نہیں ہوگا. یہ خون ناحق بہت عظیم خون ہے. آقا کیا کرتے، نہ زمین قبول کر رہی ہے نہ آسمان. وہ خون لیا اور بچے سے خطاب کر کے اپنے چہرے پر مل لیا، میرے لال میں اسی طرح خدا کے حضور میں فریاد لے کر پہنچوں گا، اسی طرح میں تمہارے نانا محمد مصطفیٰ کی خدمت میں پہنچوں. انا للہ و انا الیہ راجعون، رضا بقضائه و تسلیما لامره، انا للہ و انا الیہ راجعون، رضا بقضائه و تسلیما لامره، انا للہ و انا الیہ راجعون، رضا بقضائه و تسلیما لامره. پروردگار ہمیں علوم قرآن اور معارف اہل بیت سے آشنا فرما. پروردگار ہمارے سینوں میں چراغ توحید ہمیشہ روشن رہے. پروردگار ہمارے ہاتھوں میں ہمیشہ دامان ختم نبوت رہے. پروردگار ہم ہمیشہ صراط مستقیم ولایت پر گامزن رہیں. معبود پروردگار ہمارے سروں پر علماء برحق کا سایہ برقرار رہے. پالنے والے اپنے ولی آخر کو اذن ظہور عطا فرما اور ان کے ہاتھوں سے اپنی رحمت و رافت و عدالت کا پرچم لہرا دے. ماتم حسین.